नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा विश्व ब्याङ्कसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई प्राथमिकतामा राख्न अर्थमन्त्री जनार्दन शर्माको आग्रह, चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी, चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिए बमोजिम उच्च निर्यात सम्भावना भएका वस्तु तथा सेवाले 8% नगद अनुदान प्राप्त गर्ने बाटो खुला, नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई 2 करोड रूपियाँको न्यूनतम सीमा तोक्ने सरकारको निर्णय लगायतका अन्य आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थमन्त्री जनार्दन शर्माले विश्व ब्याङ्कसँग हिमालय क्षेत्रको संरक्षण र ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान एवं नदी क्षेत्रको हरित करिडोरको लागि विश्व ब्याङ्कले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। विश्व ब्याङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्षसँग अमेरिकाको वाशिङटन डीसीमा भएको भेटका क्रममा अर्थमन्त्री शर्माले त्यस्तो आग्रह गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। भेटका अवसरमा विश्व ब्याङ्कद्वारा संचालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिका स्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। त्यसै गरी अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरून अलफोल्डसँग छलफल गर्नुभएको छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारी र उहाँका भारतीय समकक्षी शक्तिकान्त दासबीच पनि अमेरिकाको वाशिङटन डीसीमा यसै साता अर्थतन्त्र, दुई देशको मौद्रिक विषय लगायतका विभिन्न विषयमा छलफल भएको नेपाल राष्ट्र ब्याङ्कले जानकारी दिएको छ।
चालू आर्थिक वर्षको बजेटमा घोषणा गरी बमोजिम उच्च निर्यात सम्भावना भएका वस्तु तथा सेवाले 8% नगद अनुदान प्राप्त गर्ने बाटो खुला भएको छ। नगदमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिमा दोस्रो संशोधन गर्दै सरकारले बजेटको यो व्यवस्थालाई सुनिश्चितता दिएको हो। यसअघि 2075 सालमा कार्यान्वयनमा आएको कार्यविधिका केही व्यवस्था र अनुसूचीमा संशोधन गर्दै निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2079 कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवा पहिचान गरी निर्यात प्रवर्धन गर्ने उल्लेख गरेको थियो। यस्ता वस्तुको निर्यातमा 8% नगद अनुदान दिने व्यवस्था मिलाइएको बजेटमा उल्लेख थियो।
सरकारले नेपालमा विदेशी लगानी ल्याउनलाई गरेका विभिन्न प्रयत्नमा थप संशोधन गरेको छ। त्यसक्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा 2 करोड रूपियाँ तोक्ने मन्त्री परिषदले निर्णय गरेको छ। मन्त्री परिषदको पछिल्लो बैठकले विदेशी लगानी भित्र्याउन न्यूनतम 2 करोड रूपियाँ सीमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको 3 महिना सकिने लाग्दा बजेट कार्यान्वयनको अवस्थाका सम्बन्धमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढासँग कुराकानी गरेका छौं। प्रस्तुत छ सहकर्मी अच्युत अरियालले गर्नुभएको यो कुराकानी।
सहसचिवज्यू, चालू आर्थिक वर्षको 3 महिना झनै पूरा हुन लागेको छ, यो अवधिमा बजेट कार्यान्वयनको अवस्था कस्तो रहेको छ?
चालू आर्थिक वर्षको बजेट कार्यान्वयन हाम्रो गत साउन 1 गतेदेखि शुरू भयो र असोज मसान्तमा पहिलो त्रैमासिक अवधि सम्पन्न हुँदैछ। खास गरी विगतको प्र्याक्टिस पनि हेर्ने भने के देखिन्छ भने पहिलो त्रैमासिक अवधिमा बजेट खर्चमा खासै ठूलो चाहिँ प्रगति हुँदैन, किनभने बजेटको तयारी कामहरू गर्नुपर्ने हुन्छ, आयोजनाको तयारी काम गर्नुपर्ने हुन्छ, बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनको लागि विभिन्न कार्यविधिहरू ड्राफ्ट गर्नुपर्ने हुन्छ, सोसँग सम्बन्धित अन्य विभिन्न निकायसँग समन्वय गर्नको लागि वार्षिक बजेट कार्यान्वयन कार्ययोजना बनाउनुपर्ने हुन्छ, होइन खरिद योजना लगायतका कुराहरू गर्नुपर्ने भावनाले यो त्रैमासिकमा चाहिँ खास गरी तयारी कामहरू हुन्छन्, बढी तयारी काम गर्नुपर्ने भावनाले बजेटको खर्चको स्थिति त त्यति ठूलो चाहिँ प्रगति यसमा देखिँदैन। तर बजेट खर्च गर्नको निम्ति बजेट कार्यान्वयन गर्नको निम्ति एउटा राम्रो आधार चाहिँ तयार गर्न सकिन्छ, ती कामहरू नै अहिले भइरहेका छन्।
आधार तयार गर्ने सिलसिलामा चाहिँ के भएको छ तैले?
त्यो आधार भनेको खास गरी अर्थ मन्त्रालयबाट सम्बन्धी मन्त्रालयहरूलाई बजेट कार्यान्वयनको लागि 70 बुँदे मार्गदर्शन हामीले साउनको 1 गते नै सम्बन्धी मन्त्रालयलाई पठायौं, अर्थ मन्त्रालयलाई पठायो। पठाइसकेपछि त्यो मार्गदर्शन सम्बन्धी मन्त्रालयहरूले आफू अन्तर्गतका विभाग र विभागले कार्यालय र डिभिजनहरूलाई पठाउने काम गरिसक्नु भएको छ, त्यो जानकारी हामीलाई आएको छ। त्यसै गरी विनियोजित बजेटलाई खर्च गर्नको निम्ति त्यसका नर्म्स भयो, त्यसको मापदण्ड भयो, त्यसको कार्यविधिहरू भयो, होइन अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने विषयहरू भए, ती सबैलाई समेटेर कार्यविधिहरू सम्बन्धित चाहिँ कार्यक्रम कार्यान्वयन कार्यविधि कार्यविधिहरू बनाउनु पर्ने हुन्छ। ती कार्यविधिहरू बनाएर धेरै मन्त्रालयहरूको हकमा हामीलाई सहमतिको लागि आउँछ र सहमतिलाई आएको कार्यविधिलाई हामीले सहमत दिइसकेका छौँ, कतिपय दिने क्रममा छ। त्यसैले मलाई करिब करिब कार्यविधिको काम चाहिँ करिब चाहिँ सकिएको छ। त्यसै गरी अब बजेट कार्यान्वयनको कार्यान्वयन बनाउने काम सम्बन्धी मन्त्रालयले बजेट कार्यान्वयनको कार्यान्वयन बनाउनु भयो होइन, हामीले पनि अर्थ मन्त्रालयको पनि बजेटको कार्यान्वयन कार्यान्वयन भयो। अब चाहिँ कार्यान्वयन क्रममा अगाडि बढ्ने गरी तयारी भएको छ। त्यसै गरी पूर्वाधार निर्माणको आयोजनाको हकमा चाहिँ त्यसको आयोजन तयारी काम, जस्तै आयोजनको चाहिँ सम्भाव्यता अध्ययन भयो, पूर्व क्षमता अध्ययन भयो, त्यसको डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गर्ने कुराहरू भए, डिपिआर बनाउने कामहरू भए, मास्टर प्लान बनाउने कामहरूको पनि शुरूआत सम्बन्धित मन्त्रालयहरूले गर्दै हुनुहुन्छ। त्यो काम अलिकति टाइम पनि लाग्ने हुन्छ, पहिलो त नसकेला पनि। यदि तयारी भएकाको हकमा आयोजनाको ड्रइङ डिजाइन, त्यसको चाहिँ मास्टर प्लान अथवा डिपिआर तयार भएकाको हकमा चाहिँ टेन्डर प्रक्रियामा अगाडि बढाउनु पर्ने हुन्छ। टेन्डर प्रक्रियाको हकमा चाहिँ हामी कहाँ एउटा समस्या के हुन्छ भने बजेट तयारी नहुँदै बजेट विनियन हुने भएको कारणले गर्दा चाहिने भन्दा कम बजेट विनियन भएको हुन्छ। जस्तै कुनै आयोजनको लागि 10 करोड पैसा आवश्यक पर्नेछ, बजेट आवश्यक पर्नेछ भने त्यसको लागि 2 करोड या 3 करोड या 5 करोड विनियन भएको हुनसक्छ। त्यसैले डिपिआरले 10 करोड चाहिँ आयोजनामा टोटल कस्ट लागतलाई 10 करोड लाग्छ भनेर भन्यो भने अब अहिले यो वर्ष विनियन भएको पैसाले चाहिँ पैसा मात्र ठेक्का गर्दा भएन, 10 करोड ठेक्का गर्नुपर्ने होला। ठेक्का प्रोग्राम गइसकेपछि त्यसको घटाघट हुन्छ, घटाघट भएपछि त्यसको मूल्याङ्कन हुन्छ, त्यसको क्षमता हुन्छ, क्षमता भएपछि काम गर्ने सुरु गर्ने हो। त्यसैले टोटल कस्ट लागत जति पैसा उनीहरूसँग हुँदैन नहुन सक्छ र ठेक्का चाहिँ गर्नुपर्ने हुन्छ। त्यस्तो हकमा चाहिँ हाम्रो आर्थिक कार्य तथा वित्तीय उद्धार एन र साबिक खरिद एनले चाहिँ अर्थ मन्त्रालयको सहमति मात्रै त्यस्तो कामहरू अगाडि बढाउने भन्ने छ। त्यसैले गर्दा सम्बन्धित मन्त्रालयले हामीलाई स्रोत संस्था भनेर माग्नुहुन्छ, स्रोत सहमति या स्रोत संस्था भनेर माग्नुहुन्छ। किनभने त्यो सहमति नदिँदाखेरि त्यो प्रक्रिया अगाडि बढ्न गाह्रो छ। बजेट तर्जमा गर्दा आयोजनाको तयारी सबै सम्पन्न भएर त्यो खालको विनियोग गर्न पाए त्यो समस्या हुन्थेन, हामी कहाँ त्यसरी विनियोग नहुने भएको कारणले गर्दा त्यो समस्या पर्न आउँछ। त्यसैले सम्बन्धित मन्त्रालयको रिक्वेस्ट अनुरोधमा हामी त्यस्ता आयोजनाको हकमा चाहिँ स्रोत सहमति दिने एउटा स्रोत सहमति दिने सम्बन्धी पनि एउटा मापदण्ड छ। बहुवर्षीय आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड 2078 भन्ने छ, त्यसको अधीनमा रहेर हामी स्रोत सहमतिहरू दिने काम हामी गर्छौँ। आयोजना सुकी चाहिँ राष्ट्रिय नायकले गर्ने, त्यसको बहुवर्षीय स्रोत संस्था चाहिँ हामीले गर्ने, त्यो पनि सम्बन्धी मन्त्रालय तयारी गरेर पठाएको आयोजनको हकमा हामीले सहमति दिने त त्यो सहमति बमोजिम सम्बन्धी मन्त्रालयले ठेक्का प्रक्रिया अगाडि बढाउने काम पनि अहिले उहाँहरूले गरिरहनु भएको छ। त्यसैले गर्दा पहिलो त्रैमासिक एकातिर चाहिँ आयोजनको तयारी काम हुन्छ भने अर्कोतिर चाहिँ बजेट कार्यान्वयनको लागि चाहिने कार्यविधि, मापदण्ड, मार्गदर्शन, नर्म्स होइन, त्यसको अब कुनै नियमावली नै चेन्ज गर्नुपर्ने होला, नियमावली कुराहरू त्यस्ता कुरा अनि समन्वय कुरा, बजेट कार्यान्वयनको चाहिँ प्लान कुरा, अनुगमन प्लान कुरा, सार्वजनिक के अरे वार्षिक खरिद गुरुजनाको कुरा, यी सबै कुराहरूको तयारी काम चाहिँ पहिलो त्रैमासिकभित्र हुन्छ र यो वर्ष अधिकांश त्यस्तो कामहरू अधिकांश मन्त्रालयले गरेको जानकारी प्राप्त भएको छ।
अब चौथो महिनामा त तिहार, छठ लगायतका चाड पनि छन् र निर्वाचन पनि आउँदैछ, यसले चाहिँ यसलाई कतिको असर गर्छ, के गर्छ?
निर्वाचन चाहिँ एउटा राष्ट्रिय अभियान हो, यो निर्वाचन कारणले गर्दा अलिकति समस्या चाहिँ हुन्छ, किनभने आयोजन कार्यान्वयन खटिने कर्मचारीहरू नै निर्वाचन काममा पनि लाग्नुपर्ने, निर्वाचन काममा खटिनुपर्ने भएकोले केही समस्या त होला होइन, तर सबै त्यसरी निर्वाचन ठप्पै हुन्छ भन्ने चाहिँ होइन होइन। र जस्तै सूचना प्रकाशन गर्न लागि त धेरै कर्मचारी चाहिँदैन, तयारीको बेला पनि भएको र सूचना निकाल्नुपर्ने अथवा टेन्डर प्रक्रियामा जानुपर्ने बेला भए हुनाले निर्वाचन कामले खासै असर पर्दैन, तर चाडबाडमा बिदा हुने कारणले गर्दा अलिकति केही समस्या हुन्छ। तयारी काम र ठेक्का काममा समय अवधि पनि लामो हुने भएको कारणले ठेक्काको चाहिँ 30 दिनको सूचना हुन्छ होइन, त्यो कारणले गर्दा यसमा त्यति समस्या हुँदैन। अघिल्लो वर्षै स्रोत संहिता भएर ठेक्का प्रक्रिया अगाडि बढेको कामहरू त काम गर्न कुनै समस्या भएन, त्यो कन्टिन्यू काम हुन्छ। त्यसैले गर्दा डिस्टर्ब त हुन्छ तर कम्प्लिटली कामै रोकिने भन्ने हुँदैन, काम चाहिँ कन्टिन्यू हुँदै गर्छ।
कार्ययोजना स्वीकृत भइसकेका, गत वर्ष नै बजेट सुनिश्चित भइसकेका बहुवर्षीय आयोजनाहरू, प्राथमिकता प्राप्त ठूला आयोजनाहरूको प्रगति अवस्था पनि कमजोर देखिन्छ, यसलाई चाहिँ अर्थ मन्त्रालयले कसरी लिएको छ, कसरी हेरेको छ?
ठूला आयोजनाको प्रगति राम्रोसँग नभइकन देशमा देखिने विकास हुँदैन वास्तवमा भन्ने भने नेपाल सरकारले पहिलेदेखि राष्ट्रिय प्राथमिकता प्राप्त राष्ट्रिय गर्वका आयोजना भनेर चाहिँ घोषणा गरेर त्यो खालको बजेट विनियोजन गरेर बजेटको एयरमार्क नै गरेका छ, फलानु आयोजनाको लागि यति अरब अथवा यति पैसा भनेर चाहिँ वार्षिक बजेटमा क्लियरली इन्डिकेट गरेर राखेको छ। ती आयोजनामा बजेट कमी हुन नदिने प्रतिबद्धता पनि रहेको छ र ती आयोजना समयमा सम्पन्न गर्नको निम्ति हामीले गर्नुपर्ने समन्वय, जस्तै अर्थ मन्त्रालयले प्रत्येक 2 महिनामा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बसेर छलफल गर्ने, बैठक गर्ने, समीक्षा गर्ने, अनि त्यसमा कुनै बाधा अड्काउ केही छन् भने समस्या पुकाउनलाई हामी गर्छौं भन्ने सहजीकरण गर्ने काम अर्थ मन्त्रालयले गरिरहेको छ। तैपनि यो आर्थिक वर्षको पहिलो त्रैमासिकको हिसाब गर्दाखेरि रियल टाइम डेटाको हिसाबले हेर्ने भने आजसम्म जम्मा 5% हाराहारी मात्रै ठूला आयोजनामा प्रगति भएको देखिन्छ। ठूला आयोजनामा अन्य विविध अब अन्य समस्याहरू पनि छन्, जस्तै आयोजना प्रमुखको कुरा होला, कतिपय ठाउँ ठेकामा चाहिँ विवादहरू भएका छन्, कतै ठाउँ जग्गाको समस्या छ भन्ने छ, कतै ठाउँमा डिपिआरहरू फेरि मिलाउनु पर्ने कुराहरू छन्, विभिन्न कुराहरू समस्या छँदैछन्। तैपनि ती आयोजनाको काममा ढिला नहुने गरी त्यसमा चाहिँ अलिक तीव्रता दिने गरी उनीहरूले काम गर्नुपर्छ भनेर चाहिँ राष्ट्रिय स्तरमा चाहिँ अब सामान्य प्रधानमन्त्रीकै अध्यक्षतामा चाहिँ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि छलफल भएर त्यसको खालको निर्देशनहरू आउँछ। त्यसै गरी प्रत्येक मन्त्रालयमा चाहिँ मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमडेक भन्ने छ मन्त्रीको अध्यक्षतामा, त्यसले चाहिँ प्रत्येक चाहिँ त्रैमासिकमा आयोजना र कार्यक्रमको सम्बन्धमा वृहत छलफल गरेर त्यसमा भएका समस्याहरू पहिचान गरेर समाधानहरूलाई ठोस पहल गर्ने काम त भइरहेछ। पहिलो त्रैमासिक भावनाले यो अब तयारीको बेला पनि भयो र चाडबाड बेला पनि भयो, फेरि यो बेमौसम वर्षा लगायत कारणले पनि केही अब समस्या त्यो कारणले भएको छ भने निर्वाचन तयारीको कारणले पनि यसमा भएको होला भन्ने बुझ्नु पर्यो। अब आगामी दिनमा यसमा राम्रो प्रगति होला, अहिले चाहिँ हालसम्म प्रगति त्यति राम्रो भएको छैन। तर पहिलो त्रैमासिकमा गत वर्षहरूको पनि हिसाब हेर्ने हो भने करिब उस्तै उस्तै देखिन्छ। र अब निर्वाचन र चाडबाड मौसम मनसुन सबै अब सकिएर मक्सिरदेखि अब काम गर्ने वातावरण बनेपछि अझ यसमा अझ राम्रो प्रगति होला भन्ने आशा गर्न सकिन्छ।
आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयन र आयोजनाहरूको अझ गुणस्तरीय कार्यान्वयनको लागि कार्य अगाडि बढ़ाउनको लागि अर्थ मन्त्रालयले अनुगमन लगायतका कार्यहरूलाई चाहिँ कसरी अगाडि बढ़ाउँछ?
सम्बन्धित मन्त्रालयले वार्षिक लक्ष्यहरू तोक्या हुन्छ, होइन, कुन कुन आयोजना सञ्चालन गर्ने, ती आयोजना कति लक्ष्य हासिल गर्ने, वित्तीय प्रगति कति गर्ने र भौतिक प्रगति कति हासिल गर्ने भन्ने त उहाँहरूले चाहिँ एउटा लक्ष्य तोक्नुभएको हुन्छ, होइन, सबै मन्त्रालयले गरेका हुन्छन्। त्यसमा चाहिँ खास गरी मन्त्री र सचिव बीचमा चाहिँ कार्यसम्बन्ध करार पनि भएको छ विभिन्न मन्त्रालयहरूमा अहिले, होइन, सचिव र विभागीय प्रमुख बीच र महाशाखा प्रमुख बीच पनि कार्यसम्बन्ध करारहरू भएको छ। त्यसैले कार्यसम्बन्ध करार सम्झौतामा चाहिँ प्रष्ट रूपमा चाहिँ खास गरी यो भौतिक प्रगति गर्नुपर्ने मन्त्रालयहरूले चाहिँ भौतिक प्रगतिको लक्ष्य पनि तोक्या हुन्छ, त्यो लक्ष्य अनुसार प्रगति भयो कि भएन भनेर चाहिँ र प्रगतिमा गर्नलाई कतै समस्या पर्यो कि, कतै बाधा अड्काउ पर्यो कि, कतै समन्वयमा समस्या पर्यो कि, स्रोतमा समस्या पर्यो कि, निर्माण सामग्रीमा समस्या पर्यो कि, लगायतका कुरा समस्या परि परेन भनेर चाहिँ खास हेर्ने चाहिँ सम्बन्धित मन्त्रालयकै जिम्मेवारी हो। सम्बन्धित मन्त्रालयले त्यो अनुगमन त आफ्नो हिसाबले गर्छन् नै, त्यसमा चाहिँ अब जोइन्ट कहिलेकाहीँ संयुक्त अनुगमन गर्नु पर्यो भने हामीले चाहिँ अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, होइन, प्रधान कार्यालय र सम्बन्धित मन्त्रालयको जोइन्ट पनि मोनिटरिङ गर्ने पनि भन्ने छ। तर अब अहिले यो बीचमा चाहिँ आउनु सकेका छैन, होइन, र हामीले त अब सम्बन्धित मन्त्रालयसँग हुने चाहिँ विभिन्न भेटघाट, जस्तै कामको सन्दर्भमा हुने छलफलहरू भयो, साना मिटिङहरू हुन्छ, यहाँ महासागर मिटिङहरू हुन्छ, होइन, त्यस्तो मिटिङहरू पनि उहाँहरूलाई चाहिँ त्यो कामको प्रगति कुरा के हो, किन प्रगति भएन, यस्ता कुराहरू सोध्ने, छलफल गर्ने, रिभ्यू गर्ने गरेकै छौँ। र अब अनुगमनको हकमा ठ्याक्कै फिल्ड भिजिटमा चाहिँ जाने अवस्था छैन अहिले, होइन, अलिक पछि चाहिँ होला। बजेटको चाहिँ अनलाइन सिस्टमबाट पनि हामी रियल टाइम डेटा हेर्न सक्छौँ, त्यसबाट पनि हामीले प्रगति नभएका मन्त्रालयहरू झगझग्याउने काम पनि गर्छौँ, होइन। मन्त्रालयगत रूपमा हेर्ने हो भने चाहिँ खर्चको हिसाबले टोटल खर्च चाहिँ 14.5% भएको छ, त्यसमा पुँजीगत करिब 5%, चालुको हिसाबले हेर्ने हो भने 17% प्लस खर्च भएको देखिन्छ, होइन। पुँजीगत खर्च कम र विगत वर्षको र अहिलेको तुलना गर्दाखेरि विगत वर्षभन्दा यो वर्ष अलिकति बढेको चाहिँ देखिन्छ। ठ्याक्कै फिल्ड भिजिटमा गएर प्रत्यक्ष अनुगमन नगरे पनि हामीले अन्य रिपोर्टिङ सिस्टमबाट, हाम्रो चाहिँ सर्भर सिस्टमबाट, होइन, र मन्त्रालयको हुने छलफल मिटिङहरूबाट त्यसको अनुगमन चाहिँ भइरहेकै हुन्छ, गरिरहेकै हुन्छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढा।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनाको सुरुङ मार्ग खन्न शुरू भएको छ। त्यसै क्रममा सुरुङ मार्ग क्षेत्रको स्थलगत अवलोकन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सुनकोशी मरिन डाइभर्सन आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताउनु भएको छ। उक्त आयोजनाको निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ़ने र अर्थतन्त्रमा सकारात्मक सुधार देखिने बताउनुभयो।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले गाभ्ने गाभिने मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप सीडीसी रेशियोमा लचकता दिएको छ भने यसरी मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारको सम्बन्धमा निर्णय गर्ने अधिकार पनि धितोपत्र बोर्डलाई दिएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।